आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
हे मेरो येशु, हे मेरो प्रभु, तपाई नै सब थोको मेरो। प्रभु तपाईंले सबको मेरो,
हे मेरो येशु, हे मेरो प्रभु, तपाईंले सबको मेरो।
जब आउँछु तपाईंको साथ, तपाईं दिनु हुन्छ आफ्नो हात।
जब आउँछु तपाईंको साथ, तपाईं दिनु हुन्छ आफ्नो हात।
हे मेरो येशु, हे मेरो प्रभु, तपाईंले सबको जीवनको सहारा तपाईं नै हो, मेरो जीवनको भरोसा तपाईं नै हो। पापको बोझ उठाउनु भो, तपाईले नै मलाई बचाउनु भो।
मेरो पापको बोझ उठाउनु भो, तपाईले नै मलाई बचाउनु भो।
हे मेरो येशु, हे मेरो प्रभु, तपाईंले सबको मेरो। अब तपाईंकै भएर रहने छु, सधैं तपाईंकै साथमा म आउने छु। मेरो प्रभु तपाई नै सबथोक मेरो जब आउँछु तपाईको साथ तपाई दिनुहुन्छ आफ्नो हात जब आउँछु तपाईको साथ तपाई दिनुहुन्छ आफ्नो हात हे मेरो येशु
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्दको सलै हुनुहुन्छ होला। म पनि आनन्दको सलै छु। प्रभुको अनुग्रह, प्रभुको दया र उहाँको प्रेम अनि उहाँको कृपा सदैव हाम्रो जीवनमा, हाम्रो सेविकाईमा अनुभव गरिरहेका छौ अनि हामी यही नै कामना गर्दछौ कि उही दयालु प्रभुको आशिष तपाईँको जीवन, तपाईँको परिवार, तपाईँको पेशा, तपाईँको कार्यहरूमा बनिरहेको होस्। तपाईँहरूलाई थाहै छ कि यो कार्यक्रम पवित्र धर्मशास्त्र बाइबलको श्रृंखलाबद्ध र क्रमबद्ध अध्यापन कार्यक्रम हो, जुनमा हामी पूरा पवित्र धर्मशास्त्र बाइबलको शुरूदेखि अन्तसम्म विवरणसहित अध्ययन गरिन्छ अनि यो क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी नयाँ नियमको युहन्ना रचित सुसमाचार भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी युहन्ना दुई अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। त सबभन्दा पहिले हामी यहाँ देख्नेछौ येशु काना शहरको विवाहमा हुनुहुन्छ। यहाँ यस अध्यायमा महत्वपूर्ण घटना चाहिँ कानाको विवाहमा उहाँलाई निम्तो दिनुहुँदा उहाँले पहिलो आफ्नो आश्चर्य कर्म गर्नुभयो। हामीलाई पद एघारमा भनिएको छ, चिन्हहरूको यो सुरु येशूले गलिलको काना नगरमा गर्नुभयो। यी सबैभन्दा आश्चर्य कुरा यो छ कि यहाँ एकजना हुनुहुन्छ जो सुरुमा वा आदिमै परमेश्वरसँग हुनुहुन्छ र परमेश्वर स्वयं हुनुहुन्छ। उहाँ अनन्तकाल सनातनदेखि आउनुभएको थियो। उहाँको खास आदि वा शुरूआत र अन्त थिएन, तर उहाँ देहधारी बन्नुभयो, अर्थात उहाँ मानव शरीरमा मानव रूप लिई आउनुभयो र उहाँको पहिलो 30 वर्षहरू चाहिँ गलिलको नासरतमा बिताउनुभयो। त्यसपछि उहाँ कानामा विवाह उत्सवमा भाग लिनलाई जानुहुन्छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि युहन्नाले यस काना शहरको विवाह भोजमा जानुभएको निश्चित समयको पनि तोक्दछन्, बताउँदछन्, भन्छन् तेस्रो दिन कानाको विवाहमा उहाँ हुनुहुन्थ्यो। मतलब आफ्नो सेविकाई आरम्भ गर्नु येशूले यर्दन छोड्नु भएको
तीन दिन पछि उहाँ काना शहरको विवाहमा आउनुभयो। हाम्रो प्रभु अहिले आफ्नो सेविकाईमा प्रवेश गरिरहनु भएको छ। आउनुहोस्, युहन्ना दुई अध्याय एकदेखि दुई पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। धेरै बाइबल शिक्षकहरू विश्वास गर्छन् कि मरियम त्यहाँ थिइन्, किनकि विवाह गरिरहेका परिवारका तिनी आफन्त वा सम्बन्धित वा कुटुम्ब थिइन्। हजुर, यो निश्चय नै अन्दाजा वा अनुमान हो, तापनि यो सत्य हुन सक्छ, यो बिल्कुल ठिक हुन सक्छ। प्रभु येशू र उहाँका चेलाहरू पनि त्यहाँ निम्तो दिइएका थिए। यहाँ समय चाहिँ तेस्रो दिन उल्लेख छ वा तेस्रो दिन भनिएको छ। यो विचार गरिन्दछ कि यो समय सम्भवत ईस्वी सम्वत 27 साल फेब्रुअरी मर्दो वा मार्च लाग्दो अवधि थियो। सबभन्दा चाखलाग्दो कुरा यो छ कि युहन्नाले अति नै होशियारपूर्वक स्थानहरूको दिन्छन्। अगाडिको अध्यायमा हामी बेतसैदामा थियौं, अहिले दृश्य गालिलको काना शहरमा सरेको छ। त्यसपछि यो पद बाह्रमा कपरनहुममा र पद तेह्रमा चाहिँ यरूसलेममा दृश्य सर्दछ। युहन्नाले हामीलाई कालक्रमिक घटना अनुक्रम र भौगोलिक स्थानको उल्लेख गर्दछन् वा दिदछन्। यसले यो भन्छ कि येशूको आमा त्यहाँ थिइन्। तिनलाई कहिले पनि युहन्ना रचित सुसमाचारमा मरियम भनेर बोलाइएको वा सम्बोधन गरिएको छैन। तिनी येशू कहाँ अति नै असाधारण विन्ती सहित प्रार्थना सहित आउँछिन्। अहिले तिनले प्रभुसँग के विन्ती गर्दछन् त्यसको ध्यान दिनुहोस्। बाह्र अध्यायको तीन पदमा भनिएको छ, दाख मध्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाख मध्य छैन। अहिले प्रश्न दाख मध्यको बारेमा छ। त्यहाँ दाख मध्य विवाहमा कमी हुन लागेको थियो। मैले केही साल पहिले एक उद्धारवादीको लेख पढ़िरहेको थिएँ, जसले येशूलाई अवैध रूपमा मध्यको रक्सीको व्यापार गर्ने व्यक्तिको रूपमा उल्लेख गरेथे। ओ, यति ठूलो अनादर! त्यस दिनहरूमा दाख मध्य आहारको मुख्य एक वस्तु थियो, तर उही समयमा मतवालीपन पूर्ण रूपमा निन्दा गरिन्दथ्यो। यसमा वा विवाहको बेलामा उल्लेखित दाख मध्य अभावमा दाख मध्य प्रदान गर्ने काम नशाको कुनै विचार जोड़िएको थिएन। बिहेबारी धर्मपरायण अवसर थियो, विशेष अवसर, अनि उही समयमा यी मानिसहरूले पुरानो नियमको विश्वास गर्दथे। भनेको मतलब यस विवाहमा कुनै मतवालापन वा नशा थिएन। यो विवाह आइरहेको अर्को विवाहको तस्वीर हो। जब प्रभु येशू ख्रीष्ट पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफ्नो सेविकाई विवाहमा आरम्भ गर्नुभयो। जहाँसम्म मण्डली वा चर्चको सम्बन्धमा छ, उहाँले आफ्नो सेविकाईलाई विवाहसँगै समाप्ति गर्नुहुनेछ। थुमाको विवाह भोजमा चर्च वा मण्डलीलाई दुलहीको रूपमा पेश गरिनेछ। यो पहिलो आचार्य कर्म हो प्रभु येशू ख्रीष्टले गर्नुभयो। मोसाको पहिलो आचार्य कर्म चाहिँ पानीलाई रगतमा परिवर्तन गराइदिएको थियो। ख्रीष्टको पहिलो आचार्य कर्म चाहिँ पानीलाई दाग मध्यमा परिवर्तन गराइएको थियो। व्यवस्था मूसाद्वारा दिइएको थियो, तर अनुग्रह र सत्य चाहिँ येशू ख्रीष्टद्वारा आयो। ओ, कस्तो विपरीत भिन्नता! हजुर, मरियमले प्रभुसँग विन्ती गरेको कथनको तात्पर्य के थियो? म सोच्दछु र यो स्पष्ट छ कि तिनी भनिरहेकी छिन्, आश्चर्य कर्म गर, यही नै उचित अवसर हो, ठिक अवसर हो। तपाईँलाई यादै होला, जब ग्राबियल दूत ती मरियम कहाँ प्रकट भएर भने कि तिनी नै एक हुन् जसले मसीहाको जन्माउने छिन्। मरियमले कन्या जन्म बारेमा प्रश्न उठाइन्। लुका एक अध्यायको 34 पदमा, यो कसरी होला किनकि मेरो विवाह भएको छैन अहिलेसम्म। ग्राबियल स्वर्गीय दूतले यसको स्पष्ट रूपमा बताइदिए, स्पष्ट बनाए कि पवित्र आत्मा तिनीमाथि आउनुहुनेछ र तिनले गर्भमा बोक्ने बालक पवित्र हुने थिए। तब तिनले आफ्नो विश्वास र समर्पणको देखाइन्। जब तिनले भनिन् लुका एकको 38 पदमा, हेर्नुहोस् म परमप्रभु की दासी, मलाई तपाईँको वचन अनुसार होस्। त्यस समयदेखि यता सधैँ उहाँको कन्यापनको बारेमा प्रश्न थियो। मानिसहरूले वास्तवमा येशूको बारेमा प्रश्नहरू उठाए। तिमी वास्तवमा भनिरहेकी छिन्, यहाँ तिम्रो निम्ति आश्चर्य कर्म गर्ने सुवर्ण र उचित अवसर छ र यसद्वारा यो कुराको सिद्ध गरिदेऊ मानिसहरूलाई, तिमी मेरो कन्या गर्भबाट जन्मेका हौ भन्ने मेरो दावी प्रमाणित हुन सकोस्। मानिसले थाहा पाउन सकुन् कि तिमी मेरो कन्या गर्भबाट कुनै पुरूषको सम्बन्ध बेगर अलौकिक गर्भधारणद्वारा तिमी जन्मेका हौ भनेर मानिसहरूलाई देखाउन सक। अहिले येशूले अति नै स्पष्ट रूपमा उत्तर दिनुहुन्छ। 5:4 येशूले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। मित्र, उहाँको संकेत हो, यो खास अवसर होइन, मौका होइन, म तपाईँको नामको कलंकको मुक्त गरिदिनेछु, तर यहाँ यस समयमा होइन। जब उहाँ क्रूसमा टाँगिरहनु भएको बेला येशूको आमा तल क्रूसको फेदीमा उभिरहेकी थिइन्। तपाईँले याद गर्नुभएको होला, उहाँले तल मरियम कहाँ हेरेर भन्नुभयो, नारी हेर तिम्रो छोरा, युहना 19:26 पदमा यो भनिएको छ। यस समयमा उहाँको घड़ी समय आएको थियो। 3 दिनहरूमा उहाँ मृत्युबाट पुनः बिउती उठ्नुहुने थियो। जब चेलाहरू उहाँको पुनरुत्थान र उहाँको स्वर्गीय रहण पछि माथिल्लो कोठामा भेट गरे, मरियमले वरिपरि हेर्न सकी किनकि तिनी त्यहाँ थिइन् र तिनले हरेक ती चेलाहरूलाई भन्न सकी, मैले तिमीहरूलाई भने कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। पाउलले भन्छन् रोमी 1:4 पदमा, उहाँ पवित्रताको आत्मा अनुसार मुर्दाबाट पुनरुत्थान हुनुभएको शक्तिसँग परमेश्वरको पुत्र ठहरिनुभयो। यहाँ मरियम उहाँलाई केही त्यस्तो काम गर्नलाई प्रार्थना गरिरहेकी छिन् जुनले उहाँ वास्तवमा को हुनुहुन्छ भन्ने कुरा सिद्ध हुन सकोस् र उनको नाउँको कलंकबाट मुक्त हुन सकुन्। उहाँ तिनलाई भन्नुहुन्छ, उहाँ त्यही नै गर्न गइरहनु भएको छ, उहाँले उसको नाउँको कलंकलाई हटाउनेछ, तर त्यो समय अहिले आएको थिएन, त्यो घड़ी आयो, उहाँको पुनरुत्थानले उहाँ को हुनुहुन्छ भन्ने कुराको सिद्ध गरिदियो, प्रमाणित गरिदियो। यो कुराको नभुल्नुहोस् कि पुनरुत्थानले येशू ख्रिष्टको कन्या जन्मको प्रमाणित गर्दछ, सिद्ध गर्दछ। 5 पदमा भनिएको छ, उहाँकी आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर, हेर्नुहोस् कति सुन्दर सल्लाह। 6:7 पदमा भनेको छ, अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने डुंगाका 6 घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर, तिनीहरूले घ्याम्पाको मुख समय पानी भरिदिए। अहिले हाम्रो ध्यान यी 6 ढुंगाका घ्याम्पाहरूमा खिचिएको छ। तिनीहरू विधि विधान वा औपचारिक शुद्धिकरणमा प्रयोग गरिन्थे। 8-10 भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकता उघाएर भोजका मुखिया कहाँ लैजाऊ, तिनीहरूले सो लगे, भोजका मुखियाले त्यो पानी चाखे जो अब दाग मध्यमा परिणत भएको थियो, त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुल्हालाई बोलाएर भने, हरेक मानिसले पहिले असल दागमध्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दागमध्य राखिन्छ। तिमीले त असल दागमध्य अहिलेसम्म राखी छोडेछौ। मित्र, हामी यो कुराको तर्कमा कति पनि समय बिताउने छैनौं कि यो दागमध्य नशा दिने दागमध्य थियो या थिएन भन्ने सम्बन्धमा। यो स्पष्ट छ कि त्यो यहाँ कुनै मुख्य मामला होइन, मुख्य मुद्दा होइन। यहाँ येशु र रित्ता घ्याम्पाहरू महत्वपूर्ण दृश्यको रूपमा देख्छौ। उहाँले रित्ता घ्याम्पाहरूमा पानी भर्न लगाउनुभयो र केही समयमा आश्चर्य कर्मले त्यहाँ स्थान लियो। जब तिनीहरूले पानी लिएर पाहुनाहरूलाई बाँडे तब यो दागमध्य बन्यो। यसले तपाईँ र मेरो निम्ति महान आत्मिक पाठहरू सिकाउँदछ। येशूले हामीलाई आज ती रित्ता घ्याम्पाहरू जस्तै प्रयोग गर्नुहुन्छ। हामी कति पनि आकर्षक छैनौं, बरु हामी एक कुनामा पन्छ्याएर राखिन योग्य छौं त्यो खाली घ्याम्पा जस्तै। मित्र, तर उहाँ हामीलाई प्रयोग गर्न चाहनुहुन्छ। उहाँले हामीलाई पानीले भर्न चाहनुहुन्छ। पानी के हो? पानी परमेश्वरको वचन हो। उहाँले तपाईँ र मलाई परमेश्वरको वचनको पानीले भर्न चाहनुहुन्छ। तब जब उहाँले पानी रूपी परमेश्वरको वचनले हामीलाई भरिसकेपछि हामी अरूलाई यो बाँड्दा यो दागमध्य बन्दछ। यो पवित्र आत्माको कामद्वारा आनन्द हर्षको दागमध्य बन्दछ। हामीलाई भनिएको छ एफिसी 5:18 पदमा, दागमध्यले नमातियौं जसमा कामोदीपन हुन्छ तर आत्माले भरिपूर्ण भएका हौं। दागमध्यले नमातियौं जसमा कामोदीपन हुन्छ तर आत्माले भरिपूर्ण भएका हौं। पवित्र आत्माले पानीलाई लिनुहुन्छ र व्यक्ति विशेषको जीवनमा आश्चर्य कर्महरू गर्नुहुन्छ। यद्यपि म यसको व्याख्या गर्न नसके तापनि मैले प्राय यो भएको देखेको छु। मित्र, मसँग यहाँ ती व्यक्तिहरूबाट पठाइएका थुप्रै पत्रहरू छन् जुन हाम्रो रेडियो कार्यक्रम अन्तर्गत परमेश्वरको वचन सुनेर मुक्ति पाएका छन्, उद्धार पाएका छन्, जीवन परिवर्तन भएको छ। अहिले म यस कुरालाई बुझ्न सक्दिन। म त बिल्कुल खाली रित्तो घ्याम पाहुँ। मैले म भित्र कम्ती वचनको पानी पाएको छु। जब म यसलाई बाहिर दिन्छु यो ती व्यक्तिहरूलाई आनन्द र हर्षको दागमध्य बन्दछ, खुशीको दागमध्य बन्दछ जसले यसको ग्रहण गर्दछन्। मित्र, यही नै तपाईँ र मेरो निम्ति यहाँ महान सन्देश छ। उहाँले हामीलाई परमेश्वरको वचनले भर्न चाहनुहुन्छ, यसको अरूलाई बाहिर दिएको चाहनुहुन्छ ताकि अरूहरूले पनि यसको आनन्द भोग गर्न सकुन् र धेरै मानिसहरूको यो पवित्र अनि सत्य वचन प्राप्त भएर जीवन परिवर्तन हुन सकोस्। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनु भएको होस्।
निराश थियो जीवन जिउन गाह्रो थियो, एक्लो थिए कुनै सहारा विवश थिए लाचार थिए थिएन कतै कुनै सहारा डुबिरहन्थे नसामै मनमा बोकी त्यागिए थे सबै बाचा आफ्नो भन्ने कोही थिएन, एक्लो थिए यहाँ। जब जीवन नै नयाँ भयो, निगाह यीशुको पाए जब जीवन नै नयाँ भयो, भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो, यीशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा। एक्लो थिए यहाँ, जीवन को आशय थिएन केवल निराश थियो, जीवन जीवन गाह्रो थियो, एक्लो थिए यहाँ।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353579। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।